الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم المصطفى محمد
اللهم صل على محمد وعلى محمد
وعلى آل بيته الطيبين الطاهرين المعصومين المظلومين سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين اللهم لعن أول ظالم ظلم حق محمد وآل محمد وآخر تاب له على ذلك اللهم لعن الإصابة التي جاهدت الحسين وشايعت وبايعت وتابعت على قتله اللهم لعنهم جميعا رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي أما بعد فقد قال سبحانه وتعالى في محكم كتابه المجيد وفرقانه الحميد وقوله الحق بسم الله الرحمن الرحيم هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون درود بيجي محمد وعلى الله
اللهم صل على محمد وعلى محمد
رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ اقدس میں ایک بار ایک بوڑھی خاتون تشریف لاتی ہیں اور رسول سے یہ عرض کرتی ہیں کہ یا رسول اللہ میرے لیے خدا کی بارگاہ میں دعا کریں کہ مجھے جنت میں جانا نصیب ہو جائے. رسول خدا کا جواب یہ تھا کہ جنت میں بوڑھے لوگ داخل نہیں ہوں گے. اب یہ بڑھیا نے جب یہ سنا کہ جنت میں بوڑھے لوگ داخل نہیں ہوں گے تو اس نے گریہ کرنا شروع کر دیا کہ یا رسول اللہ میرا کیا ہوگا, یہ بال جو ہے پوری زندگی میں نے سفید کیے ہیں عرب کی تپتی دھوپ کے اندر اور اب جو ہے وہ قابل بھی نہیں کہ میں جنت میں جا سکوں. جب کافی دیر یہ عورت گریہ کر چکی تو خدا کا رحمت للعالمین یہ نبی اس عورت سے عرض ہی کرتا ہے کہ جس کو بھی جنت میں بھیجا جائے گا جوان کر کے بھیجا جائے گا, اس کا یہ مطلب نہیں کہ تم جنت میں نہیں جاؤ گی. میں جب یہاں پر قصیدے سن رہا تھا تو میں بھی یہی سوچ رہا تھا کہ شاید میں اس قابل نہیں ہوں کہ یہاں پر جو ہے وہ جشن کی محفل میں آپ لوگوں سے خطاب کروں, لیکن سارے دوستوں نے یہی کہا کہ فرمان میں کا حکم تھا تو ایک فرمان مجھے بھی ملا تھا اور آپ کو یہ زحمت اتنی لمبی زحمت نہیں ہوگی جو ان دوستوں نے آپ کو وہ دی تھی, اس سے کم زحمت ان شاء اللہ یہ زحمتیں آپ کی تمام کروں گا اور اس امید کے ساتھ کہ جس ہستیوں کا یہ ذکر ہے اس کے صدقے سے جس طرح سے ولایت محمد و آل محمد آپ کو نصیب ہوئی خدا مجھے بھی اس قابل بنائے کہ حقیقی معنوں میں محمد اور محمد کی ولایت سے سرشار ہو سکیں اور اس عشق اور محبت کو حقیقی معنوں میں اپنے دل کے اندر جذب کر سکیں تاکہ اس محبت اور عشق کے جو اثرات ہونے تھے وہ ان سے ظاہر ہو سکیں, فقط زبانوں تک یہ عشق محدود نہ رہے, ایسا نہ ہو کہ یہ عشق فقط زبانوں تک ہو, وہ فضائل وہ کمالات وہ مراتب جو میں اور آپ عشق علی کے بیان کرتے ہیں تو فقط لک لک زبانی نہیں ہونا چاہیے, ایسا عشق ہو جائے کہ علی علیہ السلام بارگاہ عزدی میں یہ واقعتاً کہیں کہ یہ میرا چاہنے والا اور یہ میرا ماننے والا ہے. عشق اس وقت عشق ہوتا ہے کہ جب عاشق یہ قبول کر معشوق یہ قبول کرے کہ ہاں میں اس سے محبت کرتا ہوں. فقط زبانی دعویٰ کرنے والا تو بہت ہے. آج میں اور آپ اپنی جوانی کے اندر نہیں معلوم کتنی دوشیزاؤں سے عشق اور محبت کی داستانیں رقم کرتے تھے. لیکن کس عشق کو حقیقی عشق کہتے ہیں کہ جب سامنے سے بھی جو ہے وہ جواب مثبت ہے. ہمارے ایک دوست تھے, ان سے جب پوچھا گیا کہ شادی کا کب ارادہ ہے, کہا کہ 50% کام تیار ہو گیا. تیار ہو گیا آپ کا تو کہا میری طرف سے تو 100% آمادی ہے, اس طرف سے کچھ بھی آمادی نہیں. آماد ہو خدا نہ خاصا یہ نہ ہو جائے عشق اہل بیت کے اندر ہمارے ساتھ, کہ یہاں عشق کے دعووں پر دعوے ہیں اور وہاں پر انکار پہ انکار ہو جائے. خدا نہ خاصا عشق ایسا ہو کہ سامنے سے جواب آئے لبیک کا. جب سامنے والا آپ سے مجھ سے یہ کہ ہاں یہ ہے میرا عاشق. بعض اصحاب کے بارے میں جب میں اور آپ پڑھتے ہیں ان کی تاریخوں مقتل کچھ کتابوں کو تاریخ کتابوں کو تو پڑھ کے خوشی ہوتی ہے کہ جب آئمہ علیہ السلام لوگوں کے درمیان یہ تعارف کرتے تھے کہ ہاں یہ ہے میرا صحابی, یہ ہے میرا چاہنے والا, یہ ہے میرے شیعہ. ایک چھوٹا سا واقعہ عرض کرتا چلوں. امام جہاں تک مجھے یاد آ رہا ہے آٹھویں امام امام رضا علیہ السلام کا واقعہ ہے. بارگاہ امام میں شہر کوفہ سے ایک وفد تشریف آتا ہے امام کی زیارت کے لیے, امام کی بارگاہ میں ادب اور احترام عرض کرنے کے لیے. دروازے میں دخل باب دیتے ہیں, کہا کہ جب خادم دروازے کو دستک دروازہ کھولتا ہے تو یہ ایک عرض کرتے ہیں کہ مولا سے کہوں کہ آپ کی کچھ شیعہ جو ہے وہ آپ کی بارگاہ میں حاضر ہونا چاہتے ہیں. تھوڑی دیر بعد خادم دوبارہ تشریف لاتا ہے اور کہتا ہے کہ مولا نے ملنے سے انکار کر دیا. یہ روز دوسرے دن پھر تشریف آتے ہیں, پھر دروازے پہ دخل باب دیتے ہیں, خادم سے عرض کرتے ہیں کہوں کہ آپ کی کچھ شیعہ دروازے پر آپ کا انتظار کریں. خادم تھوڑی دیر اور پھر آتا ہے, کہتا ہے کہ مولا نے ملنے سے انکار کر دیا. تیسری بار پھر ایک واقعہ پیش آتا ہے. عجیب یہ ہے تاریخ کا جملہ یہ ہے کہ 2 مہینے تک امام کے یہ چاہنے والے امام کے دروازے پہ کھڑے ہیں, ہر بار مولا کی طرف سے انکار اور ان کی طرف سے اصرار. وہاں سے ملاقات کو ترک کیا جا رہا ہے, یہاں کو ملاقات کا اصرار کیا جا رہا ہے. 2 مہینے بعد 60 دن گزرنے کے بعد مولا نے اجازت دی, کہا کہ ان کو کہوں کہ تشریف لائیں. جب گھر کے اندر داخل ہوتے ہیں مولا سے فقط یہ سوال کرتے ہیں کہ مولا اتنا بتا دیں کہ ہماری غلطی کیا تھی, ہمارا قصور کیا تھا, وہ کیا وجہ تھی کہ آپ نے ہمیں اجازت نہیں دی آپ کی بارگاہ میں حاضر ہونے کی. تو مولا نے فقط اتنا کہا, تم یہ کہنا چھوڑ دو کہ تم علی کے شیعہ ہو, ہاں اتنا کہو کہ علی کے چاہنے والے ہو, لیکن شیعہ مت ہو. علی کے شیعہ سلمان و ابو ذر و مقداد ہیں کہ جن سے نہ کوئی گناہ سرزد ہوتا ہے نہ کوئی نیکی ترک ہوتی ہے. اور پھر علی علیہ السلام نے اپنے چاہنے والوں کی حقیقی فضیلت بیان کی. میں اس ساری روایت کو پڑھنا شاید مقصود نہیں ہے, یہاں پر کہنے کا مقصد یہ تھا کہ شیعہ علی ہونا کوئی آسان مرتبہ نہیں ہے, کوئی آسان مقام نہیں ہے. یہ راستہ طے کرنا ہر ایک کے بس کی بات نہیں ہے. اگر واقعی معنوں میں ان ایام کے اندر آپ اور میں چاہتے ہیں کہ علی اور اولاد علی کے صحیح معنوں میں ماننے والے بنے, تو آئیے علی کے شیعہ بننا شروع کریں. ابھی ہم سب محبت کرتے ہیں, خدا کا شکر ہے کہ ہماری ماؤں نے یہ محبت ہمیں دودھ میں پلائی ہے بچپن سے. ہمارے ماں باپ کا ہم پر احسان ہے کہ جب ہمیں چلنا نہیں آتا تھا تو ہمارے ماں باپ عزاداری میں ہمیں لے کر جاتے, جلوسوں میں ہمیں شرکت کروائی تھی. ہمارے ماؤں نے اس موقع پر کہ جب ہم چھوٹے سے اس ماں کی گود میں ہوتے تھے تو اس عشق محمد و آل محمد کو دودھ کے ساتھ ہمارے جسم کا حصہ بنا دیا ہے. لیکن کمال یہ ہے, فضیلت یہ ہے کہ روز قیامت ہمارے ماں باپ ہم پر فخر کر سکیں کہ ہاں یہ جو عشق محمد و آل محمد میں نے ان کو سکھائی تھی, ان بچوں نے اس کا حق ادا کیا, इन बच्चों ने हकीकी मानों में उस राह पर चल के बताया कि जो इश्क पे मुसीबतों को सह के बताया कि इस तमाम मुसीबतों के बाद इस रास्ते पर चले और इस रास्ते को तर्क नहीं किया। शबे आशुरा का वाक्य आप सबने इन अय्याम में सुना होगा कि जब मेरे मौला ने रात की तारीख में अपनी बैत का बोझ इनके कंधों से हटा दिया और कहा कि जाओ तुम सबके सब आजाद हो, जन्नत की जमानत लेता हूं मैं, तो फकत एक कर्मवान साहबियों ने कहा था कि मौला वो दर बता दें कि जिस दर पे हम जाए कहां, इस दर को छोड़ के जाना कहां पर है, इस दर को छोड़ के हमें किस दर पे जो है वो आराम और सुकून और करार मिलने वाला है। इस दर के अलावा कहीं सुकून और करार नहीं है। इस दुनिया में आज आप देख रहे हैं कि मादी लज्जात में गर्क होने के बावजूद ये दुनिया आज इस बात की तलाश में है कि कहां इत्मीनान और सुकून को तलाश किया जाए। नहीं मालूम हर रोज नए तरीकों से शहवत को सुकून पहुंचाने के लिए तरीके ईजाद किए जाते हैं, लेकिन हर बार ये एहसास होता है कि नहीं, अभी उस कमाल पे नहीं पहुंचे, अभी सुकून मुयसर नहीं हुआ। खुदा की कसम अला बिज़िक्रिल्लाह तत्मईन्नुल कुलूब, खुदा के जिक्र के अलावा कहीं भी सुकून नहीं मिलने वाला है। और वो लोग कि जिन्होंने वो ज़ाते गिरामी जिन्होंने खुदा की राह में अपने आप को मज़हरे इश्क़े इलाही बन चुके हैं, मज़हरे आयते इलाही हैं, उनके उनकी जात के अंदर अगर उनका जिक्र किया जाए, उनकी राह पर चला जाए, उनके कलामात को पढ़ा जाए, उनकी सीरत को पढ़ा जाए और उसके मुताबिक अपनी जिंदगियों को ढाला जाए, तो यकीनन मैं और आप हकीकी मानो वो इत्मीनान हासिल कर सकते हैं। वरना कोई मसीह, कोई रास्ता, कोई तरीके का मुझे आपको सुकून नहीं पहुंचाएगा। इस दुनिया का भी सुकून आपको मुझे नसीब नहीं होने वाला, चिप बसा के आखिरत का। तो अगर हकीकी मानो में मैं और आप इस दुनिया के अंदर और उस आखिरत के अंदर फिर दुनिया हसना और फिर आखिरत हसना की मंजिलत पर पहुंचना चाहते हैं, तो आइए हकीकी मानो में आशिक बने। फकत जबानी आशिक ना बने, फकत तस्वीरी आशिक ना बने, अमली आशिक बनना शुरू करें। ऐसा बनना शुरू करें कि हमको देखकर जैसे मेरा मौला कहता है कि कूनू लना ज़ैनन वला तकूनू लना शैना, कि जब तुमको देखकर रिवायत को जुम्मे अगर मौका मिला शायद आज मैं वो रिवायत पढ़ूंगा कि जब तुमको देखकर कोई शख्स ये कहेगा कि ये जाफरी है, तुम्हारे किसी अमल को देखकर कहेगा कि जाफरी है, तो बस का मौला कितना अच्छा होगा, तो हमें खुशी महसूस होती है। और खुदा ना खास्ता, खुदा ना खास्ता, खुदा ना खास्ता हमारे किसी अमल को देखकर ये कहा जाए कि ये मुसलमान है, ये जाफरी है, ये शिया है, तो ना मालूम जिसको ये पहचान पैरवी करते हैं, जिसकी इताअत का दावा करते हैं, वो लोग किस कदर नऊज़ुबिल्लाह गुनहगार होंगे। कहीं ऐसा ना हो जाए। हकीकी मानों में अपने आप को आप और हम सब इस वक्त रिप्रेजेंटेटिव हैं अपने मौला और आका के, अपने जमाने के इमाम के हम रिप्रेजेंटेटिव हैं। हम सबको, हर एक को अपनी बसात के अंदर जहां तक मुमकिन हो उनका आईना बनना है, उनके जैसा बनना है। हमको देख कर लोग ये जानना शुरू करें कि हमारे आइमा किस कदर आली मराते पर फायज होंगे, ताकि दुनिया के अंदर ये तमन्ना पैदा होना शुरू हो कि वो रसूल खुदा का आखिरी फर्जंद कहाँ है, कि जिसके मानने वाले इस कदर खूबसूरत हैं, इस कदर आली जर्फ के मालिक हैं, तो उनका आका और मौला कैसा होगा, वो आकर हम सबको निजात अता करे। इस मकाम पर मुझे और आपको पहुंचना है। खुदावंद आलम सर इस दुरूद इस दुआ के साथ हम सबको ये तौफीक अता फरमाए कि हकीकी मानों में मोहम्मद व आले मोहम्मद की सीरत को पढ़ें, समझें, उसके मुताबिक अपनी जिंदगी को ढालें। एक बार दुरूद भेजें मोहम्मद व आले मोहम्मद। आपसे पहले भी अर्ज किया कि पहली बात तो ये कि मजलिस से पढ़ना मेरे लिए मुश्किल काम था, और जश्न की महफिल में खिताब करना और उन बातों का इजहार करना शायद और सख्त है मेरे लिए। लेकिन फकत चंद नुकात, चंद अराइज जो मैं सोच रहा था चंद दिनों से कि इन अय्याम के अंदर वो कौन से मौजूआत हैं जिसके ऊपर गुफ्तगू होनी चाहिए और जो तरक्की ज़रूरत है आज के दौर की, फकत चंद जुमले आपके सामने अर्ज करूँ। इंशाल्लाह कोशिश करेंगे कि इस मौजूआत को फकत इस महफिल तक महदूद ना रहे, हम इसके बारे में सोचें, इसके बारे में गौर व फिक्र करें और देखें किस तरीके से हम इन कामों को आगे बढ़ा सकते हैं, इन कामों को पाए तकमील तक पहुंचा सकते हैं। अजीब यह है कि जिस महीने में मैं और आप इस वक्त मौजूद हैं, इसका नाम अरबी में क्या नाम है इसका, रबीउल अव्वल। अरबी में रबी किसको कहते हैं, पहाड़ को कहते हैं। कुरान के बारे में मिलता है कि माह रमजान के बारे में मिलता है, हम लोग माह रमजान की रवायत में मिलता है कि माह रमजान जो है वो रबीउल कुरान है, कुरान की बहार का महीना है, कि जिसके अंदर कुरान के गुलिस्तान में वो खूबसूरत फूल खिलते हैं कि जिसकी महक से मैं अपने आप को और अपने माशरे को मुअत्तर कर सकता हूँ। ये महीना उसको रबीउल अव्वल कहते हैं, और बाकी हक बनता था कि इसका नाम रबी रखा जाए, क्योंकि इस महीने के अंदर खुदावंद आलम ने उस अजीम हस्ती को कि जिसके लिए फरमाए थे कि लौलाक लमा खलकतुल अफलाक, के मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम दुरूद व सलाम अलैह, अगर तुम ना होते तो मैं इस कायनात को खल्क ना करता हूँ, इस कायनात में मौजूद तमाम चीजों की खिलकत का सबब ये अजीम हस्ती है। वो अजीम हस्ती नूर के उस आला मरातिब से मादी जिस्म की सूरत में इस जमीन पर नाजिल की गई, और उस दीन के बारे में कि जिस दीन को लेकर ये खत्मी मर्तबा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए थे, उसके बारे में कहा हुवल्लज़ी अरसला रसूलहू बिलहुदा व दीनिल हक लियुज़हिरहू अला दीन कुल्ली वलौ करिहल मुशरिकून। इसकी खसूसियत ये बताई कि ये दीन तमाम अदियान तक गालिब होने वाला है, चाहे मुशरिकीन को कितनी यह बात सख्त गुजरे। और अजीब यह है कि हमारे अकीदे के मुताबिक 9 रबीउल अव्वल की जो इसी महीने के अंदर आती है, हमारे आखिरी इमाम इमाम ज़माना अर्जल्लाहु तआला फ़रजहु शरीफ की इमामत के आगाज का भी दिन है। कहते दर हकीकत वो दीन के जो पैगंबर खातिम खत्मी मर्तबा इस दुनिया में लेकर आए थे, उसको जिस कमाल तक पहुंचता है, उस कमाल तक पहुंचने के लिए जिस इमामत का आगाज होना था, वो आगाज हो चुका है। और 9 रबीउल अव्वल के इस दिन ये जो आगाज हुआ है इमामत हमारे आखिरी इमाम इमाम ज़माना अल्लाह ताला फ़रजहु शरीफ का, इसके बारे में कुरान में कई मकामात पर बहुत सारी आयात मौजूद है। मैं इन तमाम आयात को जिक्र करना नहीं चाहता, लेकिन वो सारी आयात के जो खुद कुरान मजीद के अंदर मौजूद है, वलकत कतबना फिज़्ज़बूर मिन बाद ज़िक्र अन्नल अर्ज़ यरिसुहा इबादिय्यस सालिहून, कि ये जमीन साले बंदगान की हुकूमत में आने वाली है, उनका हक है कि इस दुनिया पर हुकूमत, ये ज़ालिम व जाबिर व बदकार व फासिक व फाजिर हुक्मरानों को हक नहीं बनता था खुदा की नेमतों से इस्तेफादा करने का। ये हकीकी नेमतें उस आली मर्तबा इंसान कामिल का हक बनता था कि उसको सही मानों में इंसानों तक पहुंचाए। बस इस महीने के अंदर इस दीन को लाने वाली शख्सियत का ज़ुहूर भी इसी महीने के अंदर हुआ है, और वो शख्स की जो आकर इस दीन को हकीकी मानों में इस दुनिया पर नाफिज करेगा, और वो दुनिया की जो जुल्म व जोर से भरी हुई थी उसको अदल व इंसाफ से भर देगा, उसकी इमामत का आगाज भी इसी महीने के अंदर हुआ था। बस ये महीना एक खास बरकतों रहमतों फजीलतों का महीना है कि जो हम सब के दरमियान हम इस महीने के अंदर इस वक्त जिंदगी गुजार रहे हैं, इसके अंदर सांसें ले रहे हैं। ये अय्याम जो आप और मैं इसके अंदर जिंदगी गुजार रहे हैं, बहुत खुसूसी और बहुत अहम अय्याम है जिसमें मुझे और आपको जिंदगी गुजारने का शरफ हासिल हुआ। ये नेमत इलाही है कि जो हमें और आपको अता हुई है कि इस माह के अंदर खुदावंद आलम की उस अजीम हस्ती के बारे में, उसकी याद के बारे में, उसके जिक्र के बारे में जिक्र करें कि जिसने दीन को लाया है, और उसका दीन है कि जिसको हकीकी मानों में इस दुनिया को और दुनिया में रहने वालों को निजात दिलानी है। मुश्किल यहां पर पेश आती है कि जब इस दीन को और इस दीन कामिल को खुदावंद आलम ने भेज दिया है, और दूसरी तरफ से खुदावंद आलम ने यह वादा कर लिया है कि इस दीन को इस दुनिया पर हुक्मरानी करनी है, ये वाकया कब पेश आएगा, ये ज़ुहूर कब होगा, और ये सब किस्सा जो है कब पेश आएगा, इसमें मैं और आप क्या रोल प्ले कर सकते हैं, हमें और आपको क्या काम करना है। मैं फकत एक नुक्ते की तरफ आज यहाँ पे इशारा करना चाहता हूँ, और उस ये नुक्ता एक असासी तरीन नुक्ता है जिसके पर मुझे और आपको गौर करने की जरूरत है। आए एक गदी के मौके पर जिस आयत का नुजूल किया गया, उस आयत के अंदर खुदावंद आलम क्या फरमाते हैं, इंशाल्लाह आप सबको आयत याद होगी, कि जिसके अंदर जिसके दूसरे टुकड़े में अल्यौम अकमलतु दीनों को मैं उसके पहले टुकड़े के अंदर खुदा क्या फरमा दे अल्यौम यायसल्लज़ीना कफरू, ये वो दिन है यानी योम गदीर का दिन वो है। योम गदीर का दिन क्या है कि जिसके अंदर कुफार इस दीन से मायूस हो गए। अब कुफार को कोई उम्मीद नहीं है कि दीन इस्लाम पर वो गलबा हासिल कर सकेंगे। तमाम शिया मुफस्सिरीन का इजमा है इस बात के ऊपर कि यह आयत योम गदीर नाजिल हुई थी। जहां तक सुन्नी मुफस्सिरीन का ताल्लुक है, अक्सर सुन्नी मुफस्सिरीन भी इस बात के कायल है, हद-ए-अक्ल एक एहतमाल के तौर पर इन लोगों ने जिक्र किया है कि आयत गदीर के मौके पर नाजिल हुई थी। बाज़ मुफस्सिरीन ने फतह मक्का के मौके पर, बाज़ मुफस्सिरीन ने बेसते रसूल के मौके को जिक्र किया है। अगर जो भी दिन, जो भी दिन हो कि जिसके ऊपर आयत नाजिल हुई, इतना वाज़े है कि एक दिन के मौके पर खुदावंद आलम ये फरमाता है कि अल्यौम यायसल्लज़ीना कफरू अन दीनिकुम, ये वो दिन है कि जिसके बाद कुफार दीन से मायूस हो गए। अब कुफारों को कोई उम्मीद नहीं है दीन के बारे में, मगर मैं और आप क्या देखते हैं इस दुनिया के अंदर, कुफार आपके ख्याल में दीन इस्लाम से मायूस हो चुके हैं, दीन के खिलाफ कोई काम नहीं कर रहे, दीन को नाबूद करने के लिए कोई काम अंजाम नहीं दे रहे आपको मुझे, मगर ये तजाद नजर नहीं आता कि मायूसी का क्या मतलब है आपकी नजर में? जब एक चीज से आप मायूस हो जाते हैं, इससे क्या मतलब होता है आपका और मेरा? आप कुछ भी करना छोड़ देते हैं उसके बारे में, आप कहते हैं दीगर अब ये मेरे बस की बात नहीं है। बास लोगों को जो पाकिस्तान के अंदर होते हैं, खासतौर जब इस कत्लोगारत करी के सिलसिले के अंदर वेस्टर्न ममालिक के अंदर इमिग्रेशन के लिए अप्लाई करते हैं, अमेरिका कनाडा दीगर मुल्कों के लिए जब इमिग्रेशन अप्लाई करते हैं, एक बार रिजेक्ट होती, दो बार रिजेक्ट होती, तीन बार रिजेक्ट हुई, उसके बाद कहते हैं बस यार अब तो मैं मायूस हो गया, अब वो सारा प्रोसेस करना जो है वो छोड़ देता है। मायूसी उस मौके पर होती है जब वो एक बार रिजेक्ट होने के बाद अप्लाई करना शुरू करे, दूसरी बार काम करना शुरू करे, इसको मायूसी नहीं कहते। मायूसी उसको कहा जाता है कि जब आप नाउमीद हो जाएंगे, अब इस इस्लाम के साथ मैं कुछ भी नहीं कर सकता, अब इस इस्लाम को मैं कोई नुकसान नहीं पहुंचा सकता। अगर मैं आपसे सवाल करूं कि इस आयत कहना क्या चाह रही है, यह आयत आपके ख्याल में किस चीज की तरफ इशारा करेगी, कुफार मायूस हो गए यानी क्या? मगर मैं और आप तो ये देख रहे हैं कि कुफार रोज बरोज इस्लाम और मुसलमानों के खिलाफ नए नए हथकंडों के जरिए से काम कर रहे हैं। ये कैसी मायूसी है कि जिसके अंदर काम किया जा रहा है, खुदावंद आलम सराहतन ऐलान कर रहा है कि यौम गदीर के बाद कुफार इस्लाम के बारे में मायूस हो चुके हैं। अब वो ये यकीन जान चुके हैं कि इस्लाम को नाबूद नहीं किया जा सकता, इस्लाम को फना नहीं किया जा सकता। एक नुक्ता जो मैं समझ में आता है वो ये नुक्ता समझ में आता है, मैं आपसे इस नुक्ते से इशारा करता हूँ, देखिएगा कि अगर इस नुक्ते पे गौर करें और अगर जो अगर इस्लाह की गुंजाइश तो यकीन मैं खुद भी कोशिश करूंगा इसमें इस्लाह करूं। जो चीज समझ में आती है वो ये आती है कि खुदावंद आलम ने ये ऐलान कर दिया कि आज के दिन के बाद कुफार इस इस्लाम को कोई नुकसान नहीं पहुंचा सकते, यानी आपको एक्सटर्नल हमले का कोई खतरा नहीं है, अब तुम्हें बाहर से कोई आकर इस्लाम को नुकसान नहीं पहुंचाएगा और नुकसान पहुंचा भी नहीं सकता। हाँ, लेकिन एक खतरा है, वो खतरा क्या है? खुदावंद आलम इसी आयत के अंदर फरमाता है फला तख्शौहुम वख्शौनी, अब इन कुफार से मत डरो, इनके हथकंडों से, इनके हरबों से, इनकी कारस्तानियों से मत डरो, ये जितनी भी प्लानिंग करते रहे वह मकरू मकर अल्लाह वल्लाहु खैरुल माकिरीन, अब इनका मकर, इनका फरेब, उनके काम जो है असर करने वाले नहीं है। लेकिन अलबत्त एक चीज से डरना, और वो चीज क्या है? मुझसे डरना, या अल्लाह हम तुझसे किस बात पे डरे? ये क्या चीज है जिसे मुझे आपको खौफ करना है? ये सुन्नत इलाही है। सुन्नत इलाही क्या है? सुन्नत इलाही ये है कि अगर मैं और आपने दीन की खातिर सही मानों में काम नहीं किया तो खुदा की सुन्नत यह है कि फिर इस दीन को बाहर से तो नुकसान नहीं पहुंचाएगा, लेकिन खुदावंद आलम वो लोग कि जो अपने आप को मुसलमान कहते हैं, अपने आप को इस इस्लाम से वाबस्ता कहते हैं, उनको इस हस्ती से फना कर देगा, उनको दरअसल इस्लाम से कुछ मिलने वाला नहीं है, फकत एक जाहिरी नाम होगा जिनको मिलेगा, लेकिन उस इस्लाम की जो हकीकी फजाइल थे, मराती थे, उसको हासिल नहीं होने। लेकिन आया खुदावंद आलम अपना काम रोक देगा, खुदा कहता नहीं मैं एक और कौम को पैदा करूंगा, युहिब्बू न हो वो मुझसे मोहब्बत करेंगे और मैं उनसे मोहब्बत करूंगा। अज़िल्लतन अलल मोमिनीन अइज़्ज़तन अलल काफिरीन, कि जिनकी खूबी ये होगी कि मोमिन के सामने खुजू खुशू करेंगे लेकिन कुफार के सामने इज्जत और बढ़तरी का मुजाहरा करेंगे। ये कौम खुदा पैदा करेगा और ये काम अपना करेगी। खूब कहने का हदफ ये था, मुझे और आपको इतना यकीन हो चुका है जब आ गए गदीर के बाद दुश्मन इस्लाम और कुफ्र बाहर से मुझे और आपको नुकसान नहीं पहुंचा सकते, لیکن ایک خطرہ ہے, وہ خطرہ یہ ہے کہ خود مسلمانوں کے اندر کوئی چیز ایسی پیدا نہ ہو جائے کہ جو مسلمانوں کو اس دین سے صحیح معنوں میں عمل کرنے نہ دے, کہ جس کا نتیجہ کیا ہوگا, جس کا نتیجہ یہ ہوگا میں اور آپ اسلام سے جو فائدہ اٹھانا تھا میں اٹھا نہیں سکیں گے. یہ بات شاید مجھے اور آپ کو سمجھ میں نہیں آئی تھی, لیکن دشمنان اسلام کو بہت اچھی طرح سمجھ میں آ چکی تھی. ان کو سمجھ میں آ چکا تھا کہ ہم اسلام کو کوئی نقصان نہیں پہنچا سکتے, اب ہمیں ایک اور کام کرنا ہے. ہمیں یہ کام ہی کرنا ہے کہ مسلمانوں کے درمیان سے کچھ افراد کو پیدا کرنا ہے کہ جو اسلام کی ایک نئی تصویر لوگوں کے سامنے پیش کرے, اور یہ ڈپلیکیٹ اسلام لوگوں کے سامنے پیش ہو, ان کو یہ کہا جائے کہ یہ اسلام حقیقی اسلام ہے, اور اس کے ذریعے سے ان کو دھوکہ دیا جائے. ورنہ اگر وہ حقیقی اسلام جو حقیقی معنوں میں اسلام ہے ناب محمدی صلی اللہ علیہ وآلہ وسلم پر, چشمہ غدیر اور ولایت علی اور اولاد علی تھی, اگر اس سے یہ حقیقی معنوں میں منسلک ہو گئے اور اس کے راستے پر چلنا شروع ہو گئے تو ہم ان کو شکست نہیں دے سکتے. ہم ایک کام کر سکتے, وہ کام یہ کر سکتے ہیں کہ ڈپلیکیٹ میڈ ان چائنا کے نام سے ایک چیز تیار کی جائے کہ جس کا ظاہر ویسا ہی ہو کہ جو اسلام کا ہو, لیکن اس کا باطن بہت ہی کثیف ہو, اور وہ اہداف کی جو اسلام کو حاصل کرنے تھے اس کو نہ پہنچائے. اس کے لیے دونوں اہم فرقے جو ہمارے پاس مسلمانوں کے ہیں, چاہے وہ شیعہ ہو اور سنی, ان دونوں کے درمیان انہوں نے کام کرنا شروع کیا. اہل سنت کے درمیان آج ہمیں یہ جو تکفیری گروہ, یہ اپنے آپ کو سلفی کہتے ہیں, یہ اس کی بارز ترین مثال ہے کہ جنہوں نے اسلام کے نام پر اپنے آپ کو اسلام کا داعی بنانا شروع کیا اور کہا ہم اسلام کے ریپرزنٹیٹیو ہیں, ہم یہ ہے اسلام کی جو رحمت للعالمین کا اسلام تھا, یہ حقیقی اسلام. اس اسلام کے ذریعے سے در حقیقت مسلمانوں کو اور غیر مسلمانوں کو اسلام سے دور کرنا شروع کیا. البتہ یہ کام فقط اہل سنت کے درمیان نہیں ہوا تھا, یہ کام دوسری طرف شیعہ حضرات کے درمیان بھی کام کیا گیا ہے, جہاں پر وہاں کے ایک بڑی تعداد کفر کے فتوے بہت آسانی سے لگا رہی ہے, ہم میں بھی ایک بڑی تعداد ایسی ہے کہ جو دوسرے فرقوں کو کفر کا فتویٰ دیتی ہے اور یہ اعلان کرتی ہوئی نظر آتی ہے کہ تمام وہ لوگ کے جو مثلاً ایک خاص قسم کے حامی ہیں یا اہل بیت علیہ السلام کی مودت کا اظہار نہیں کرتے, وہ سب کے سب جو ہے وہ کافر ہیں. میرے ایک دوست نے قصیدے کے اندر ایک جملہ کہا تھا, شاید جو شعریت میں بہت زیادہ اچھا نہیں ہو, لیکن جو جملے کا مفہوم اس طرح سے تھا کہ اب کیسا جھگڑا کیسی لڑائی یا علی کہنے کے بعد. عزیزان گرامی, اس جملے کو اور خوبصورت بنائیں, آپ یہ کہیں کہ کیسا جھگڑا کیسی لڑائی یا علی کہنے سے پہلے آپ اس کو اپنا دوست بنائیں, اس کو علی کی حقیقت سمجھائیں, اس کو علی کا محب بنائے, پھر اس کو علی کا عاشق بنائے. پہلے سے دور مت کرے اس کو, پہلے سے اپنے آپ کو, اگر آپ نے میں نے اس کو پہلے مرحلے سے دور کر دیا, اس کو کہا کہ تم کافر ہو, تم محب اہل بیت نہیں ہو, تو کیسے اس تک میں اور آپ جو اہل بیت کا پیغام پہنچائیں گے, کیسے اس تک میں اور آپ جو اہل بیت کا اور وہ خوبصورت پیغام جو اہل بیت علیہ السلام کہتے ہیں کہ اگر ہمارا کلام ہمارے دشمنوں تک پہنچے صحیح معنوں میں, تو کوئی ایسا نہیں ہے کہ جو محب اہل بیت نہ بن جائے, کوئی ایسا نہیں ہے کہ جو حقیقی معنوں میں اہل بیت کی سیرت پر چلنے والا نہ بن جائے. یہ میرا اور آپ کا قصور ہے کہ آج تک میں اور آپ صحیح معنوں میں کربلا کو پریزنٹ نہیں کر پائے معاشرے تک. ورنہ حقیقی معنوں میں اگر حسین کو, عزاداری کو, کربلا کو صحیح معنوں میں پریزنٹ کیا جائے تو خدا کی قسم کوئی شخص ایسا نہیں ہوگا جو حسین سے نفرت کرے, حسین سے بغض کا اظہار کرے, حسین کی عزاداری کے بارے میں نفرت کا اظہار کرے. اصلا امکان پذیر نہیں ہے. یہ مکتب مکتب انسانیت ہے, یہ مکتب مکتب محبت ہے, یہ مکتب مکتب معنویت ہے. اس مکتب کو صحیح معنوں میں پریزنٹ کرنے والا کوئی نہیں ہے. ورنہ جس طرح سے جناب زینب سلام اللہ علیہ نے شام کے دربار میں اس مکتب کو پیش کیا, اس دربار میں کہ جہاں پر پہلے مرحلے پر علی علیہ السلام کی شہادت کے موقع پر لوگ یہ کہتے ہیں نظر آتے ہیں کہ علی اور مسجد, علی مسجد میں کیا کر رہے تھے, اسی شام کے دربار میں کتنے لوگ ہیں جنہوں نے جناب زینب سلام اللہ علیہ کی حمایت میں اپنی جانوں کا نذرانہ پیش کیا. کیوں ایسا ہوتا ہے؟ اس طرح اس سے ہوتا ہے کہ اگر صحیح معنوں میں اہل بیت کے ذکر کو میں اور آپ پہنچا پائے تو امکان پذیر نہیں ہے کہ کوئی جگہ مجھ سے آپ سے دور ہو. آئیے اپنے اندر شر صدر پیدا کریں, آئیے اس پیغام کو اتنا بلند کریں ہم اپنے آپ سے کہ صحیح معنوں میں اہل بیت سے جو شخص نفرت کرتا ہے ظاہری طور پر, اس طرح سے نہیں ہے کہ کوئی فطرتاً اہل بیت سے نفرت, اصل یہ امکان پذیر نہیں ہے. ہم سب فطرتاً کمال سے محبت کرنے والے ہیں. آج تک اس کے ذہن میں انسان کامل کی تصویر کوئی اور بتائی گئی ہے, کسی اور کی صورت میں پیش کیا گیا ہے. لیکن یقین جانیے, اگر صحیح معنوں میں ہم اور آپ علی علیہ السلام و اولاد علی کی محبت کو, ان کی سیرت کو, ان کے مقام کو, ان کی فضیلت کو بیان کر پائیں, تو ایک بڑی تعداد مسلمانوں کی, اب بھی ہے, اب بھی ایک بڑی تعداد محب محمد و عالم محمد ہے. کتنے آپ کے دوست احباب جس کو آپ سب جانتے ہیں, میں کتنے دوستوں کو جانتا ہوں جن کا تعلق اہل سنت سے ہے, لیکن کس قدر عاشق ہیں امام علی علیہ السلام کے, جناب زہرا سلام اللہ علیہ کے. آج امام حسین کی زیارت اربعین پہ آپ دیکھیں کتنے غیر مسلم جو ہیں وہ تشریف لاتے ہیں اور اپنی محبت کا اظہار جو اس خاندان سے کرتے ہیں. سبحان اللہ. نہیں عزیز علی گرامی, ان سب کے دلوں میں نفرت نہیں ہے. آئیے اپنے آپ کو اپنے اندر شرع صدرم پیدا کریں, ان کو اپنے آپ سے نزدیک کریں اور اس پیغام کو صحیح معنوں میں ان تک پہنچائیں. یہ وظیفہ ہے میرا اور آپ کا کہ جن کو خداوند عالم نے یہ نعمت عظمیٰ دی ہے, ایک شیعہ کے گھر میں پیدا ہو جانا کوئی فضیلت نہیں ہے. میں اور آپ فقط یہ سمجھیں گے کیونکہ ہم شیعہ کے گھر میں پیدا ہو گئے اس لیے میں بہت بافضیلت, اور میرے پڑوسی کے جو ایک سنی کے گھر میں پیدا ہوا ہے وہ بہت ہی پست. نہیں دوستان عزیز, کسی کے گھر میں پیدا ہونے والا جس میں میرا اور آپ کا کوئی اختیار نہیں ہے, کوئی فضیلت کی شے نہیں ہے. حقیقی معنوں میں یہ ہے کہ میں جب صحیح معنوں میں اہل بیت کا ذکر اس تک پہنچاؤں, اور اگر خدا نہ خواستہ وہ محبت نفرت کی بنا پر یا دشمنی کی بنا پر اس کا انکار کرے, تو واقعتاً اس کے اندر جو ہے وہ کوئی کثافت موجود ہے. کیونکہ یہ کلام پاک کلام ہے, یہ ذکر پاک ذکر, یہ افراد جو ہے وہ صاحب تطہیر افراد ہیں. جو شخص پاک ہوگا یہ ذکر ان کو اٹریکٹ کرے گا, یہ ذکر ان کو اپنی طرف کھینچے گا. یہ مقناطیس کی طرح ہے کہ آئیے اس مقناطیس کی باؤنڈریز کے اندر لوگوں کو جمع کرنا شروع کریں. جب آپ اس مقناطیس کی فورسز کی باؤنڈری کے اندر اس کو لے کر آئیں گے, پھر یہ مقناطیس خود ان کو اپنی طرف جذب کرنا شروع کرے گا. خدا را اس کو اس مقناطیس سے دور کرنا شروع نہ کریں. ہم اپنے کاموں سے, اپنے کلام سے, اپنی باتوں سے, اپنے اعمال سے, اپنے افکار سے ایسا کام انجام نہ دیں کہ ایک بڑی تعداد کے جو محب اہل بیت بن سکتی ہے ان کو اہل بیت سے دور کرنا شروع کر دے. خدا را ایسا نہ کرے. وہ آیات میں نے ایک بہت بڑی تعداد آیات کی جمع کی تھی, اس میں خداوند عالم ہمیں آپس میں وحدت کا درس دیتا ہے, وہ سب کو چھوڑتے ہیں, فقط ایک حدیث جیسا میں نے پہلے بھی آپ کو سمجھ کیا تھا, امام کی بارگاہ میں, امام جعفر صادق کی بارگاہ میں وضو جو ہوگا. امام کی بارگاہ میں شخص تشریف آتا ہے, امام سے یہ پوچھتا ہے, مولانا سوال یہ کرتا ہے کہ قلت له كيف ينبغي لنا ان نصنع فيما بيننا وبين قومنا وبين خلطائنا من الناس. دو سوال کیے میرے مولانا سے. مولانا سے کہتا ہے کہ مولا مجھے اتنا بتا دیجیے کہ میرا وظیفہ کیا ہے ان لوگوں کے بارے میں کہ جو آپ کے چاہنے والے ہیں, ان سے ہم کیسے برخورد کریں, ان سے کیسے برتاؤ کریں, اور جو لوگ آپ کو نہیں مانتے, آپ اس کو قبول نہیں کرتے, آپ کی امامت کے پیروکار نہیں, ان کے ساتھ ہم کیسا برتاؤ کریں. عزیزانی گرامی, اس بات کو جان لیجئے کہ بعض اوقات میں اور آپ وہ اعمال انجام دیتے ہیں کہ ہمیں اور آپ کو اگر واقعتاً یہ معلوم چل جائے کہ میرا اور آپ کا امام اس سے راضی ہے یا راضی نہیں ہے, کہ شاید میں اور آپ ان کاموں کو ترک کر دیں. میں اور آپ بہت سارے کام ایسے کرتے ہیں جو ہم یہ سمجھتے ہیں کہ ہم اہل بیت کی محبت میں انجام دے رہے ہیں, اہل بیت کے عشق میں انجام دے رہے ہیں, اہل بیت اس سے راضی ہوں گے. لیکن ایک بار آئیے بارگاہ اہل بیت کے اندر, ان سے بھی ہم یہ سوال کر لیں کہ مولا آپ ہمیں اپنا وظیفہ بتا دیں کہ ہمیں کیا کرنا چاہیے. اس طرح سے مجھے اور آپ کو کہا جاتا ہے کہ فضیلت محمد و آل محمد ممبر سے بیان کی جانی چاہیے, واقعتاً ایسا ہی ہے. اور جو کلام اہل بیت علیہ السلام ہے وہ بہت بافضیلت ہے, وہ اتنا ارزش مند ہے, اتنا قیمتی ہے کہ شاید ہمیں اپنی زندگی کا ایک وقت معین کرنا چاہیے کلمات اہل بیت کو پڑھنے کے لیے, یہ جاننے کے لیے کہ میرے مولا اور آقا نے کیا فرمایا ہے. ماشاءاللہ. وہ زحمتیں جو علماء کرام نے احادیث کتابوں کو جمع کرنے کے لیے کی ہے کوئی معمولی زحمتیں نہیں تھی, بہت سختیاں اٹھائی گئی ان کلمات کو جمع کرنے کے لیے, ان کلمات کو ہم تک پہنچانے کے لیے. اہل بیت کی اطاعت کا حقیقی حق بھی یہی ہے. زیارت جامعہ میں اور آپ پڑھتے ہیں کہ جو اہل بیت سے آگے چلا گیا وہ بھی ہلاک ہو گیا, اور جو اہل بیت سے پیچھے رہ گیا وہ بھی ہلاک ہو گیا. تو نہ افراد کرنے کی کوشش کریں, نہ تفرید کرنے کی کوشش کریں. نہ اہل بیت سے پیچھے رہے ہم, نہ اہل بیت سے آگے بڑھنے کی کوشش کریں. اہل بیت سفینت النجات ہے, اس کشتی میں سوار ہو جائیں. کشتی سے پیچھے رہیں گے تو بھی غرق ہونا ہے قسمت میں, کشتی سے آگے نکلیں گے تو بھی غرق ہونا ہے. جو کشتی کے ساتھ ساتھ رہے گا وہ اس طوفان سے نجات پانے والا ہے, لیکن جس نے کشتی سے آگے ہونے کی کوشش کی یا کشتی سے پیچھے رہنے کی کوشش کی وہ سب کے سب جو ہے وہ ہلاک ہونے والے ہیں. میرے مولا کی بارگاہ میں راوی آتا ہے, امام سے سوال کرتا ہے کہ مولا ہمیں آپ کے دشمنوں سے کیسے برخورد کرنی چاہیے, ان کے ساتھ ہمارا کیا تعلق ہونا چاہیے. میرے مولا کا جملہ یہ, اطاعت و پیروی کا پہلا طریقہ یا فارمولا میرے مولا نے یہی بتایا. میرا مولا کہتا ہے کہ قال تنظرون الى ائمتكم الذين تقتدون بهم فتصنعون ما يصنعون. میرا مولا کہتا ہے یہ میں کہہ رہا ہوں وہ رول ہے, یہ وہ یونیورسل لا ہے کہ جو میرا مولا فرما رہا ہے. کہا کہ اپنے ائمہ کی طرف دیکھو, اپنے مولا کی طرف دیکھو, اپنے آقا کی طرف دیکھو, جیسا وہ کرتے ہیں ویسا تم بھی کرو. اپنی طرف سے دین کو ایجاد کرنے کی کوشش مت کرو, یہ دیکھو کہ آقا و مولا کیا کہتے ہیں, جو کہا ہے اس کو من ون قبول کرو. وہاں پر سوال کی گنجائش نہیں ہے, وہاں اطاعت ہے. آقا و مولا کی ولایت کو جب قبول کیا ہے تو کاملا قبول کرو, اور جیسا کہا گیا ہے ویسا عمل کرو. میرے مولا نے یہ فارمولا اس کو پہلے بتا دیا اور پھر کچھ مصداق بتانا شروع کی, تاکہ کل کو یہ نہ کہے کہ مولا آپ نے یہ تو نہیں کہا تھا. مولا نے کلی فارمولا بتا دیا کہ دیکھو میں کس طرح سے عمل کر رہا ہوں, میری زندگی دیکھو میری زندگی کس طرح سے گزر رہی ہے. پھر مولا نے کچھ چیزوں کو ذکر کرنا شروع کیا جو عام چیزوں کی سادہ مثال ہے. میرا مولا کہتا ہے فواللہ خدا کی قسم کھا کے میرا مولا کہتا ہے انہم لیعودون مرضا, ان کے مریضوں کی عیادت کرو, ویشہدون جنازہم, ان کے جنازوں میں شرکت کرو, ویقیمون الشہادۃ لہ علیہم, جب شہادت کے لیے تمہیں پکارا جائے کہا کہ کسی کے خلاف یا کسی کے حق میں گواہی دو تو آؤ ان کے حق میں گواہی دو. اور میرا مولا کہتے ہیں وہ یودون الامانت علیہ, وہ جب تمہارے پاس امانت رکھوائے تو امانتوں کو جو ہے وہ پلٹا دو. اسی قسم کا ایک اور سوال ایک اور صاحب نے کیا, اس کے آخر میں وہ جملہ جو میں نے آپ کے سامنے شروع میں عرض کیا تھا وہ تکرار میرے مولا کی زبان سے عرض کرتا چلوں. میرا مولا کہتے ہیں کہ ہمارا شیعہ فإن رجلا منکم اذا ورع فی دینہم وصدق الحدیث وادى الامانۃ وحسن خلقہم عن الناس, جب تم ان لوگوں کے درمیان زندگی گزارا جو ہمیں قبول نہیں کرتے, ہماری امامت کو قبول نہیں کرتے, ہماری ولایت کو قبول نہیں کرتے, تم اس طرح سے زندگی گزارو. کس طرح سے زندگی گزارو کہ تمہارا ادب, تمہارا صدقے کلام, تمہاری ادائے امانت, تمہارا حسن خلق اس طرح سے ہو کیلا ہذا جعفری, کہ وہ لوگ سب کے سب یہ کہیں کہ یہ جعفری ہے, یہ جعفر صادق کا ماننے والا ہے. پھر میرا مولا کہتا ہے فیسرنی ذلک, یہ میرے دل کو خوش کرتا ہے, یہ میرے دل کو مسرور کرتا ہے, مجھے خوشی ہوتی ہے کہ جب یہ کہا جائے کہ یہ ان ہزاروں لاکھوں لوگوں میں سے یہ جعفر صادق کا ماننے والا ہے, یہ جعفری کو دیکھو کیسا ہے. اور اس کے مقابلے میں میرا مولا کہتا ہے کہ لہذا تم جعفر وَإِذَا كَانَ عَلَى غَيْرِ ذَلِكَ دَخَلَ عَلَيَّ بَلَاهُ, میرا مولا کہتا ہے خدا نہ خاصا اگر اس کے برعکس ہوا تو اس کی مصیبت مجھ پر بھی نازل ہونے والی ہے. اور لوگ یہ کہیں گے کہ وَقِيلَ هَذَا أَدْبُ جعفر, اور پھر یہ کہا جائے گا کہ یہ امام جعفر صادق علیہ السلام بھی اسی طرح کے ہوتے ہیں. کہنے کا ہدف یہ تھا کہ میرا مولا اور آقا اس طریقے سے مجھے اور آپ کو زندگی گزارنے کا سلیقہ سکھاتا ہے, اور یہ بتاتا ہے کہ اس طرح سے تم زندگی گزارو ان لوگوں کے ساتھ جو تمہارے مخالف ہیں. میں اور آپ اپنی زندگی کو دیکھنا شروع کریں, ہم نے کس قدر ان لوگوں کو کہ جن کو اب تک اہل بیت کا پیغام نہیں پہنچا ان کو پہنچانے کی کوشش کی ہے, ہم نے کیا کام انجام دیا. خدا نہ خواستہ ایسا نہ ہو کہ ہمارے کاموں کی وجہ سے وہ لوگ کہ جن کے اندر بالقوا یہ صلاحیت تھی کہ وہ اہل بیت کے چاہنے والے, اہل بیت کے محب, اہل بیت کی راہ پر چلنے والے بن جائیں, خدا نہ خواستہ میرے اور آپ کی فیل کی وجہ سے ایک علی کا شیعہ نہ بن سکے. وہ مشہور واقعہ آپ نے سنا ہوگا مالک اشتر کا اور میرے مولا کا, جب سکین کی جنگ میں امام کے ہاتھوں سے قتل ہونے والوں کی فہرست بنانا شروع کی تو میرے مولا نے کہا کہ इतने मैंने कहा क्योंकि मालिक अच्छा ने कहा मैंने एक काम कर चुके मेरा मौला क्या कहता है मैं आइंदा नस्लों तक देखता रहता था कि कोई मुहिब मोहम्मद मोहम्मद अगर बनने वाला तो मैं उसको कत्ल नहीं करता था कि मेरे हाथों से जाया ना हो जाए कि इसकी नस्ल में एक मोहम्मद मोहम्मद का मुहिब आने वाला है। तो ये पैगाम मुझे और आप तक वो पहुंचाना है ताकि आइंदा नस्लों के अंदर ये पैगाम पहुंचे और मोहम्मद वाले मोहम्मद की मोहब्बत का और चाहने वालों की चीजों में जो है वो अफराद में जो है इजाफा होता चले। फकत एक नुकता आपके सामने अर्ज करूं आपकी सहमति तमाम। मेरा मौला आखिरी दम मैं शायद एक बार पहले भी मोहरम की वजह से मैं अर्ज कर चुका हूँ कुछ इमाम अली अलैहि सलाम की कलमात बहुत कीमती है बहुत अर्जिशमंद है बहुत शायद मैं कहता हूँ कि उन ये वो कलमात है कि जिनको फ्रेम करके शायद हर शेयर घर में होना चाहिए हमारे बच्चों को हमें हिफ्स करवाना चाहिए हमें याद करवाना चाहिए। वो मेरे मौला की वो आखिरी वसीयत है जो मेरे मौला ने की है। मेरे मौला की हालत ये थी कि अली अलैहिस्सलाम एक एक जुमला कहते थे अली अलैहिस्सलाम पे गश्त जारी हो जाता अली अलैहिस्सलाम बेहोश हो जाते दोबारा होश में आते थे फिर अपनी वसीयत को कंटिन्यू करते थे आगे बढ़ाते थे। बस जो जुमला बोला जा रहा है बहुत ही नपातुला बहुत चुन के मेरा मौला कह रहा है कि जब मेरे मौला से उस मौके पर कहा गया था मौला आप सलोनी का दावा करते थे आज सवाल का जवाब दे मौला का अली में आज ताकत नहीं है कि आज अली जो है वो कुछ बात का जवाब दे सके अली की ये हालत है। उसमें मेरा मौला जब कलाम इरशाद फरमा रहा है तो अपनी पूरी जिंदगी का निचोड़ और अपने चाहने वालों अपने मानने वालों को बताता जा रहा है कि देखो ये काम तुम्हें करना है। इस मौके पर मेरे मौला ने जो जुमला कहा मैं उस पहली टुकड़े को पहले आपके सामने अर्ज करूं ताकि अहमियत समझ में आए कि मेरा मौला ये पैगाम किस का जो है मुझे और आपको देना चाहता है। मेरा मौला कहता है कि उसी कुमा इमाम हसन इमाम हुसैन को खिताब किया मेरे मौला ने कहा कि उसी कुमा मैं तुम दोनों को वसीयत करता हूँ। फिर फौरन मेरे मौला ने कहा वह जमीया वल्लदी व अहली व मन बलगा किताबी। मेरा मौला कहता है कि हसन हुसैन फकत तुमसे ही मेरा खिताब नहीं है हर वो शख्स मेरे तमाम बच्चों से मेरे तमाम रिश्तेदारों से और हर वो शख्स जिस तक अली की ये वसीयत पहुंचे उसका उसके लिए मेरे मौला की वसीयत है। मौला की वसीयत आखिरी लम्हे में मुझे और आपको ये पैगाम दे रहा है इमाम अली इमाम हसन इमाम हुसैन के जरिए से मुझे और आपको मेरे मौला की वसीयत पहुंची। इससे इब्तिदा में मेरे मौला ने जो जुमला इरशाद फरमाया उसका पहला जुमला मेरा मौला ये कहता है खुदा की हिदायत की नज़्म अम की हिदायत की तीसरा नुक्ता मेरा मौला ये कहता है वह सलाह ज़ात बैनकुम और आपस के अंदर मोहब्बतों को फरोग दो आपस में झगड़ों को कम करना शुरू करो मोमिनीन के दरमियान भी आपस में मुस्लिमीन के दरमियान भी आपस के अंदर हम अपनी नफरतों को ग्रोह में तकसीम को कम करना शुरू करें आपस में मिलना शुरू हो आपस में जो एक दूसरे नजदीक होना शुरू हो। मेरा मौला कहता है कि आपस की नफरतों को आपस में लड़ाई झगड़ों को कम करना शुरू करो उसके बाद रसूल की हदीस नकल करते हैं मेरे मौला क्योंकि मैंने खुद अपने जद रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम सॉरी मैंने इमाम से मैंने तुम दोनों के जद से ये सुना है सलाह ज़ात अल-बैन अफ़ज़लु मिन आम्मति सलात वस्सियाम लोगों के दरमियान नफरतों को कम करना एक साल की नमाज और रोजे से बेहतर है। और आप ही देखिए मैं भी कह रहा हूँ कि आखिरी लम्हात का मौका और मेरा मौला रसूल की वो हदीस को नकल कर रहा है नुक्ते की अहमियत को बताने के लिए कि नुक्ता जो किस कदर अहमियत का हामिल है। यकीनन अहले बैत की मोहब्बत और अहले बैत के दुश्मनों से नफरत ये वो दो पर हैं कि जो हकीकी मानों में इंसान को परवाज दिलाते हैं। असल ये इम्कान पजी नहीं है कि इंसान जो है वो अहले बैत से मोहब्बत करे उनके दुश्मनों से नफरत ना करे ये इश्क में ऐसा होता नहीं इश्क और मोहब्बत की दास्तानों में ऐसा नहीं होता है ये फितरी चीज़ है कि जिस जब इंसान को किसी शय से हकीकी मानों में इश्क और मोहब्बत होता है तो उसके मुकाबले में उसके दुश्मन से इंसान को नफरत होती है। इंसान इस बात का ऐलान करता है कि सिल्मुन लिमन सालमकुम व हर्बुन लिमन हारमकुम और वो आइमतुल कुफ्र जो है वो उनसे हमारा बुग्ज और कीना है उनसे हम दूरी इख्तियार नहीं कर उनसे हम मोहब्बत इख्तियार नहीं कर सकते उनसे हम नज़दीक नहीं हो सकते लेकिन एक बड़ी तादाद आम मुसलमानों की जो उनकी पैरवी कर रही है उन तक हमें हकीकी मानों में पैगाम को पहुंचाना है और उनको हकीकी मानों में काने करना है। उसका ये मतलब नहीं है कि हम अपने हक से अहले बैत के विलायत से पीछे हट जाएंगे नहीं वहदत का मतलब ही ये होता है कि मैं और आप अपने ईमान पर अपने एतकादात पर अपनी मोहब्बतों पर कायम रहते हुए उनको अपने से नजदीक करते हैं और फिर क्योंकि अहले बैत का मकतब हक का मकतब है अहले बैत का नजरिया सही नजरिया है वो खुद ब खुद जो है वो इस नजरिए की तरफ आना शुरू होंगे। असल इम्कान पर ही नहीं है कि मैं और आप उनसे मुतासर हो जाए क्योंकि उनके पास कुछ भी नहीं है जो खुदा से अहले बैत से दूर होगा वो खाली हाथ उसके हाथ में कुछ नहीं है। جب وہ ہم سے نزدیک آئے گا تو کبھی یہ تصور نہیں کیجیے گا کہ ہمارے دلوں میں جو ہے وہ ان لوگوں کی کہ جنہوں نے جناب سیدہ سلام علیہ وآلہ کو ناراض کیا ان کی محبت ہمارے دل میں آنا شروع ہوگا. اصل امکان پذیر نہیں ہے, یہ تصور دور کی بات ہے. لیکن ہاں میں اور آپ یہ کام کر سکتے ہیں کہ جب علی اور اولاد علی کا پیغام صحیح معنوں میں آگے پہنچانا شروع کریں گے تو وہ لوگ جو ہے وہ اہل بیت علیہ السلام سے متاثر ہو کے ان سے نزدیک آنا شروع ہوں گے. اسی لیے میرا مولا صفین کے اس خطبے میں فرماتا ہے کہ جب میرے مولا نے سنا کہ صفین کے میدان کے اندر جو امام کے صحابی ہے وہ معاویہ اس لشکر کو برا بھلا کہہ رہے ہیں, تو میرا مولا کہتا ہے کہ میں نہیں دیکھنا چاہتا کہ تم سبابین بنو, تم برے برے بولنے والے بن جاؤ, تم ان کے بارے میں جو برے برائی کے الفاظ استعمال کرنا شروع کرو, بلکہ میں یہ چاہتا ہوں کہ ہاں تم حقیقی معنی میں اپنے حق کا دفاع کرو, صحیح معنی اپنی بات کو پریزنٹ کرو, اپنا دفاع کرو. یہ نہیں کہا کہ چپ ہو جاؤ, لیکن اپنی زبان سے وہ کلمات کا استعمال کرنا کہ جو اہل بیت علیہ السلام اور ان کے ماننے والوں کے لیے زیبا نہیں ہے, اس کا انکار کرنا ہے. یہ کام مجھے اور آپ کو نہیں کرنا ہے. ہمیں اور آپ کو ولایت اہل بیت صحیح معنوں میں اختیار کرنی ہے اور ان کے دشمنوں سے محبت کرنی ہے. اور یہ دشمنی اور محبت فقط ماضی کی دشمنی اور محبت نہیں ہے, آج تک اہل بیت کے حق میں جن لوگوں نے ظلم کیا ہے من الاولین الى الاخرین سب سے ہمارا بغض و کینہ ہونا چاہیے, سب سے کے مقدر سے ہماری دوری ہونی چاہیے. یہ ہے حقیقی معنوں میں ولایت اور برات. اور اگر میں اور آپ اس کو چند مخصوص چیزوں سے محدود کرتے تو یہ اہل بیت کے حق میں ظلم ہے. اور خدا را اس بات کو پہچاننے کی کوشش کرے کہ آج اس دنیا کے اندر میڈیا کی دنیا کے اندر ایک بڑی تعداد میڈیا کے جو چینلز چل رہے ہیں لندن سے چل رہے ہیں, یعنی میں آپ تھوڑی دیر کے لیے یہ تصور کرنا شروع کریں کہ یہ وہ افراد کی جن کو اسلام سے بغض اور کینہ, یہ ہم سے اور اسلام سے کیسے ہمدرد ہو گئے, ان کو کب سے جو اہل بیت سے محبت ہونا شروع ہوئی. اس بات کو جب تک میں اور آپ درک نہیں کر پائیں گے, دشمن کی سازشوں کو سمجھ نہیں پائیں گے, ہم ہمیشہ دھوکہ کھاتے رہیں گے. اس دعا کے ساتھ کہ ہم حقیقی معنوں میں محمد والے محمد کی ولایت اور ان کے دشمنوں سے برات کو سمجھ سکیں, اس کے مطابق اپنی زندگیوں کو ڈھال سکیں.